بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين والذين دنا فتدلى بالقاسم محمد، اللهم صل على محمد وآل محمد وعجل فرجهم. لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعني نور الله، أذن الله، يد الله، حبل الله، عروة الوثقى، غالب على كل غالب، مطلوب كل طالب، مشارق والمغارب، علي ابن ابي طالب عليهم السلام.
اللهم صل على محمد وآل محمد وعجل
بحق زهراء، بحق زهراء، رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. صلوات اللهم
صل على محمد وآل محمد وعجل فرج.
ہماری گفتگو روزے محشر کے اوپر چل رہی تھی، اور کل ہم لوگ امام زین العابدین علیہ السلام کی روایت پر ہم نے جو ہے تفصیلا بیان کیا کہ روزے محشر، قیامت کا دن کس طرح برپا ہوگا، سور کس طرح پھونکا جائے گا. اور پھر کل میں نے وعدہ کیا تھا کہ آج مومنات کے ساتھ آٹھ روزے محشر کے ایسے گروپ کے جن پر روایت کے مطابق بغیر حساب کتاب کے جو ہے وہ عذاب کیا جائے گا، ان کے بارے میں آج ہم چرچا کریں گے. لیکن اس سے پہلے رسول کی ایک بہت ہی بہترین روایت، ایک مرتبہ روایت میں ملتا ہے کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم، اللہم صلی
علی محمد وآل محمد وعجل
فرجہم، رسول اللہ جو ہیں وہ امیر المومنین کے گھر میں داخل ہوتے ہیں، اور جناب فاطمۃ الزہرا تھوڑی سی غمگین اور افسردہ ہیں. اور مولا علی روایت کرتے ہیں کہ رسول اللہ نے جب بی بی فاطمۃ الزہرا کو افسردہ اور غمگین دیکھا تو بی بی سے چند روزے محشر کے متعلق جو ہے مطالعے پیش کیے، اور پھر اس کے بعد بی بی سے کہا کہ فاطمہ، آپ جب محشر میں محشور ہوں گی تو غزبہ نام کی اونٹنی، یہ غزبہ رسول اللہ کی اونٹنی تھی جو کہ رسول کے وصال کے بعد جناب فاطمہ الزہرا کے گھر کے دروازے پر آ کر بیٹھ گئی تھی، اور تین دن تک اس نے کوئی غذا نوش نہیں، کچھ کھایا نہیں، اور پھر اسی حال میں وہ دنیا سے کوچ کر گئی. اور اسی غزبہ اونٹنی کے بارے میں رسول اللہ کہتے ہیں کہ فاطمہ جب آپ روزے محشر میں شروع ہوں گی تو غزبہ پہ سوار ہو کر آئیں گی. اور پھر رسول جناب فاطمہ الزہرا کا جنت میں داخلہ.
صلی علی
محمد وآل محمد وعجل فرج،
کہ بی بی فاطمہ الزہرا کس طرح جنت کے اندر داخل ہوں گی. یہاں رسول اللہ کہتے ہیں کہ فاطمہ، جب آپ جنت میں داخل ہوں گی اس سے پہلے 12,000 اللہ سبحانہ تعالی ایسی حوریں آپ کے پاس بھیجے گا جو آپ سے پہلے ان حوروں نے کسی سے بھی ملاقات نہیں کی ہوگی. اور پھر رسول اللہ ان حوروں کے پورا انسٹرکشنز بتا رہے ہیں کہ وہ بھی بہت خوبصورت اونٹنیوں پر سوار ہوں گے، اور ان کے ہاتھوں میں نور کے نیزے ہوں گے. اور وہ بی بی فاطمہ الزہرا سے ملاقات کے بعد رسول اللہ کہہ رہے ہیں کہ جب سیدہ وہ تم سے ملیں گی اس کے بعد وہ کسی سے ملاقات نہیں کریں گی. خاص بی بی فاطمہ الزہرا کے لیے مخصوص خداوند متعال ان حوروں کو خلق کیا ہوگا. اور پھر رسول اللہ اس روایت کو آگے بڑھاتے ہیں اور کہتے ہیں کہ پھر اس کے بعد تمہارے شیعوں کے لیے جنت میں ایک نور کی کرسی کے اوپر دسترخوان بچھایا ہوگا، اور جتنے بھی تمہارے چاہنے والے شیعہ ہیں، بی بی فاطمہ الزہرا سے رسول اللہ کہہ رہے ہیں کہ وہ سب جہاں لوگ محشر کے میدان میں نفسان نفسی کر رہے ہوں گے اور وہاں پر حساب کتاب کی پریشانیوں میں پریشان ہوں گے، وہاں پر آپ کے شیعہ جنت میں اس دسترخوان سے جو ہے وہ نیمہات نوش فرما رہے ہوں گے. پھر رسول اللہ نے کہا کہ جب آپ جنت میں داخل ہو جائیں گی اور تمام اولیاء داخل ہو جائیں گے، اس کے بعد حضرت آدم علیہ السلام جو ہیں بی بی فاطمہ الزہرا سے رسول اللہ کہتے ہیں کہ ملاقات کے لیے آئیں گے، اور اس کے بعد تمام انبیاء جو ہیں وہ آپ سے ملاقات کے لیے آئیں گے. تو یہ ایک روایت جو مجھے لگا کہ میں آپ کے ساتھ شیئر کروں، کیونکہ اس کے بعد جو مجلس کا یوں سمجھ لیجیے کہ رخ بدل جائے گا. اور بعض اوقات عزیز آنے والی جب روایتوں سخت ہوتی ہیں تو وہ ایک تو یہ بھی امام کے جملے ہیں کہ اور رسول اللہ کے بھی جملے ہیں کہ اللہ سبحانہ تعالیٰ نے قرآن میں بھی کئی آیتوں میں کہا ہے کہ مجھ سے ڈرو، میرا خوف کرو. اس لیے میں نے پہلے بھی کہا تھا کہ جب خوف خدا نہیں رہتا ہے تو کبے انسان کے اندر کبے گناہ پیدا ہوتے ہیں، کیونکہ شرم مر جاتی ہے گناہ کی. گناہ کرتا ہے اس کو شرم نہیں آتی، تو اس کے لیے خوف خدا ہونا بہت ضروری ہے. جو خوف خدا نہیں ہوگا انسان کے اندر تو پھر وہ کسی بھی چیز سے نہیں ڈرے گا، اور گناہ جو ہے وہ بے پرواہ کرے گا. تو اسی لیے بہت ضروری ہے بعض اوقات کہ بعض اوقات بہت ضروری ہے کہ روایتوں میں بھی ملتا ہے کہ اللہ سبحانہ تعالیٰ کے خوف سے، اللہ خود قرآن میں بھی کہہ رہا ہے کہ مجھ سے ڈرو اور میری عبادت کرو. ہر جگہ جہاں خداوند تعالیٰ نے جو ہے وہ جنتیوں کی بات کی ہے، وہاں مومنین کی بات کی ہے، وہاں جو ہے عذاب اور جہنم سے بھی ڈرایا ہے خداوند تعالیٰ خود. آپ قرآن اٹھائیں گے اور اگر آپ ٹرانسلیشن، میں تو ہمیشہ کہتی ہوں، میرا یہ میسج ہوتا ہے کہ قرآن کو فقط عربک میں ریڈ مت کیجیے، اس کو آپ کو جو بھی زبان آتی ہے، انگلش آتی ہے یا پھر اردو آتی ہے، تو اس کے ترجمے کو بھی پڑھیے تاکہ آپ کو پتہ چلے کہ خداوند متعال آپ سے کہہ کیا رہا ہے اس میں. تو بہت ضروری ہے کہ اس کو جانا جائے. رمضان میں خالی فقط رمضان کے لیے قرآن نہیں، قرآن ہماری ہدایت کے لیے آیا ہے. بڑے بڑے مفسرین اور علماء اس کو اس طرح سے تشبیہ دیتے ہیں کہ جیسے کہ اگر آپ کو کوئی بیماری لاگو پڑ جاتی ہے اور آپ ڈاکٹر کے پاس جاتے ہیں، اور ڈاکٹر کے پاس جب آپ جاتے ہیں تو پھر آپ کو اس کی ڈاکٹر ایک اسکرپشنز لکھ کے دیتا ہے دوا کی، اور آپ اگر وہ جیب میں لے کر آنکھوں سے دیکھ دیکھ کر وہ خالی آپ اسکرپشن کو اور اس میں جو دوائی ہیں وہ لیں گے نہیں اور اس کا استعمال نہیں کریں گے، اس کو پئیں گے نہیں، تو آپ کو شفا نہیں ہوگی. تو قرآن بھی بالکل اسی طرح سے ہے کہ جب تک کہ اس کو آپ اس کو سمجھیں گے نہیں کہ خدا مجھے کیا اس میں وہ کہنا چاہ رہا ہے، تو پھر آپ کس طرح اپنے آپ کو جو ہے وہ خدا کے میسج کے حساب سے اپنی زندگی کو آپ کیسے چلیں گے اس پہ، اللہ کے بتائے ہوئے رستے پہ، جب تک کہ آپ کو پتہ ہی نہیں ہوگی اس میں کیا ہے. تو بہت ضروری ہے کہ قرآن کا مطالعہ ترجمے کے ساتھ کیا جائے، اس کی تفسیروں کو پڑھا جائے، وہ بھی وہ تفسیریں کہ جو شیعہ علماؤں کی کتاب سے ہیں، جیسے کہ مکارم شیرازی کی ہے تفسیر نمونہ، ہے بہت ہی آسان، جو کہ یوتھس کے لیے جو بہت کمپلیکیٹ نہیں پڑھ سکتے ان کے لیے آیت اللہ طباطبائی کی ہے تفسیر المیزان. تو یہ بہت ضروری ہے کیونکہ یہ لوگ جو تفسیر کر رہے ہیں مجتہدین، یہ جو ہے یہ حدیثوں کے ساتھ کر رہے ہیں، کیونکہ قرآن میں بہت سے ایسے سورے اور بہت سی ایسی چیزیں جو کوڈز ہیں، کیز ہیں، بند ہیں، وہ جب تک کہ معصومین ہمیں نہیں سمجھیں گے ہمیں نہیں پتہ چلے گا. اور اس کے لیے بہت ضروری ہے کہ ہم جو ہے وہ ایسے مجتہدوں اور عرفا کی تفسیروں کا مطالعہ کریں جو اماموں کے ساتھ ہمیں اس کو سمجھا سکیں کہ اللہ سبحانہ تعالیٰ اس آیت میں ہم سے کیا کہنا چاہ رہا ہے. تو جو بعض اوقات یہ جو روایتیں سخت ہوتی ہیں تو یہ ہماری ہدایت کے لیے ہوتی ہیں. اسی لیے کہ اکثر میں جب بھی موت کا ذکر کرتی ہوں، تو آج صبح میں بھی جب میں نے موت کی और मोमिनिन डर जाते हैं मौत का जिक्र आपने डरा दिया, बात मेरे डराने की नहीं है, बात है कि अगर हम डरेंगे नहीं तो फिर हम कैसे तौबा की तरफ बढ़ेंगे, अगर हम अस्तफार और तौबा नहीं करेंगे तो फिर कैसे हम ताहिर और पाक होके हमारे नफ्स को अल्लाह सुब्हान तआला की बारगाह में हम किस तरह जाएंगे। तो ये सब एक फिक्र की जरूरत है और बहुत जरूरी होता है बाज़ औक़ात कि इन चीज़ों को, इन चीज़ों की तकरार की जाए और आपको बार बार बताया जाता है कि इंसान अगर ये गुनाह में मुब्तला है तो अपने आप को उस चीज से रोक सके, क्योंकि हमारे पास अभी गोल्डन चांस है। अमीरुल मोमिनीन के पास, अमीरुल मोमिनीन एक शख्स को दफन करके बैठे हुए थे और एक मौला के चाहने वाले ने कहा कि मौला इसको मुश्किल हो रही होगी कब्र के अंदर, अब इसको हिसाब किताब का मरना शुरू हो गया होगा और बरजक की जर्नी शुरू हो गई होगी। तो अमीरुल मोमिनीन एक मरतबा गजबनाक हो गए और गुस्से से कहा कि इसकी फिक्र तो तुम कर रहे हो मगर अपनी फिक्र करो, तुम ये सोचो कि ये समझो कि ये जो दफन हुआ है जैसे कि तुम्हें दफन किया गया, तुम्हें एक अल्लाह ने वापस चांस दिया। तो अभी अभी हम जो ये अभी आठ ग्रोह का तस्किरा करेंगे तो उससे हमें ये सोचना है कि हमारे अंदर कौन कौन सी स्थिति बुराई है उसको हम निकालें। तो ये गोल्डन चांस होता है इंसान के पास कि वो उसको किस तरह अवेल कर रहा है, ना कि हम उससे डर के बस कि हमें डर लग रहा है, हमें खौफ आ रहा है। ये जिक्र मत कीजिए, ये बातें मत कीजिए जिससे हमें डर लगता है। डरने के लिए ही सुनाया जा रहा है कि डरें तो फिर अपने आप को रोकें, ना कि जाकिरीन को आके आप लोग ये शिकायत करें कि ये जिक्र दोबारा मत कीजिए। क्यों ना कीजिए, हमारी तो जिम्मेदारी है, हमें तो बीबी सैयदा को मैदान में महशर में शक्ल दिखानी है। बीबी तो कहेंगे कि ये जब किताबों में जब लिख के गए इमामों की जब हदीसें इतनी सारी बयान हुई है कब्र के मुतल्लिक, बरजक के मुतल्लिक और पुल सिरात के मुतल्लिक और मीजान के मुतल्लिक, तो फिर क्यों नहीं बताई। तो कल मेरी चर्चा चल रही थी कि जब लोग एक एक शख्स को जब बुलंद किया जाएगा और फिर उसके जो लोग इतने सारे जो दावेदार आ जाएंगे कि हम तुमने हमारा हक, हमारा हक वापस करो, हक वापस करो, तो ये गुनाह नेकियां दी जाएंगे और फिर गुनाह उसके आपके अमालनामे में डाले जाएंगे। तो यहाँ पर मैंने आज सुबह में एक रिवायत पढ़ी रूहुल हयात बाकर मजलिसी की किताब में, इसी चैप्टर से मैशर के, तो वो लिखते हैं कि अमीरुल मोमिनीन इरशाद फरमाते हैं कि हमारा चाहने वाला अगर सही विलायत के साथ मरेगा और खुदा जब उसको मीजान में उसके अमालों को तोलेगा, उसके अमाल जब मीजान में तोले जाएंगे तो अगर अगर उसकी नेकियां और गुनाह बराबर होंगे, मसावात होगा, बराबर होंगे, तो खुदा वंदे मुताल अपनी रहमत का जलवा दिखाएगा और कहेगा इसको जन्नत में डालो। और फिर रिवायत के जुमले आगे बढ़ाते हैं, अमीरुल मोमिनीन इरशाद फरमाते हैं कि अगर उसकी नेकियां ज्यादा होंगी और गुनाह कम होंगे तो फिर ये जो ज्यादा नेकियां हैं इसमें खुदा वंदे ताला इतना अजर और बढ़ाएगा और फिर इसको जन्नत में एक बुलंद दर्जे पर भेजा जाएगा। और फिर अमीरुल मोमिनीन इरशाद फरमाते हैं कि और अगर खुदा ना खास्ता ऐसा हो जाएगा कि गुनाह ज्यादा होंगे और नेकी बहुत ही कम होगी, अब फिर अमीरुल मोमिनीन कह रहे हैं कि यहाँ खुदा के ऊपर है कि वो उसको किस तरह उसके साथ जो है वो हिसाब करता है। तो यहाँ रिवायत की एक और कुछ रिवायतें मिलती हैं कि जिसके बारे में मिलता है कि जब मीज़ान पर अमाल को तोला जाएगा तो दो चीज़ें मीज़ान में ऐसी होंगी जिनका वज़न बहुत ही भारी होगा और आप लोगों को पता है कि वो उसमें से पहली चीज़ जो है वो मोहम्मद और आले मोहम्मद पर जो दुरूद भेजा गया होगा, एक दुरूद पढ़ दें अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व अज्जिल फरजहुम, तो इसका मीज़ान में वज़न बहुत ज़्यादा होगा। और दूसरी चीज जो मिलती है यूं समझ लीजिए कि ये मैं नहीं फैसला कर सकती कि कौन सी चीज पहली है और कौन सी चीज दूसरी है, तो दूसरी चीज एक नंबर वाइज हम बयान कर रहे हैं उसको कि दूसरी चीज जो मीजान पर सबसे ज्यादा वजनी होगी वो है विलायते अमीरुल मोमिनीन अलैहिस्सलाम, कि अमीरुल मोमिनीन की मोहब्बत और विलायत मेरे अंदर जो ज्यादा होगी तो उसका भी वजन मीजान में बहुत भारी होगा, ज्यादा होगा। तो यहाँ एक रिवायत मैंने मीजान की आप लोगों की खिदमत में पेश की। अब हम इन आठ ग्रोह के मुतल्लिक चर्चा शुरू करेंगे, जिसमें से पहला ग्रोह रिवायत कदम पहले मैं मैदान महशर आपको बता चुकी हूँ कि सब लोग अपने नेल्स पे खड़े होंगे। इस कदर नफसा नफसी का आलम होगा कि सब अलमान अलमान और अलमान की सदाएं बुलंद होंगी, और इस आलम में इन ग्रोहों को लाना शुरू किया जाएगा। जैसे कि मैंने पहले भी कल भी अर्ज किया कि कुछ ग्रोह ऐसे होंगे जो हैवानी शक्लों में मशहूर होंगे, इन पर हमारी आज चर्चा नहीं है। और अगर किसी को इसके बारे में मुताला करना है तो बहुत सारी किताबें हैं कि जिनमें इनके मुतलिक मिलता है रोजे महशर के बारे में। तो ये पहला जो ग्रोह आएगा इसके बारे में मिलता है कि ये इनको लाया जाएगा, बहुत सारा एक ग्रोह होगा और इनको लाया जाएगा और इनको लिटा दिया जाएगा महशर के मैदान में, और इनके सरों पर रिवायत के जुमले हैं कि भारी पहाड़ों को, छोटे छोटे पहाड़ों को इनके सरों पर फेंका जाएगा, फरिश्ते फेंकेंगे, और वो पहाड़ जब इनके सरों पर डाले जाएंगे तो गोया आलम ये हो जाएगा कि उनके नाक से और उनके कान से उनके भेजे बाहर आ जाएंगे। तो ये मुसलसल अब आपने कुरान में पढ़ा है कि जो रोजे महशर का दिन है वो खमसीना से कुरान में है, और इस आयत, ये जो आयत है कि अल्योम अल खमसीना, इसके बारे में जो मुश्तहिदीन की आपको उसमें तफसीरों में अलग अलग बात मिलेगी। जैसे कि आज ही मैं एक किताब यही रूल है अपने पढ़ रही थी कि एक तफसीर के मुताबिक इमाम जाफर सादिक अलैहिस्सलाम कहते हैं कि अगर महशर के मैदान में जब लोग पुले सिराज से गुजरेंगे तो वहाँ ये खमसीना की आयत की तफसीर में इमाम जाफर सादिक कह रहे हैं कि खमसीना इटली यानी कि पुले सिराज पर 50 ऐसे मकाम आएंगे कि जहां पर स्टॉप कर दिया जाएगा, जहां पर स्टॉप कर दिया जाएगा लोगों को, और हर एक मुकाम पर 1000 साल तक वेट किया जाएगा। ये खमसीना की यहाँ पर फिर इमाम जाफर सादिक तफसीर में ये कह रहे हैं। और ये दूसरी तफसीर जो मैं बयान करूँ उसमें ये कहा जा रहा है कि एक दिन 50,000 साल के बराबर होगा। तो यहाँ पर 50,000 साल तक इसी तरह उन लोगों पे अजाब, उनका सर बनेगा फिर वो पत्थर डाल जाएगा, सर बनेगा फिर वो पत्थर डाल जाएगा। अब ये ग्रोह के बारे में जब पूछा गया कि ये कौन है तो जवाब दिया गया कि ये वो बेनमाजी हैं कि जो सुबह के अव्वल वक्त में, जिनको अपने पिलोस बहुत प्यारे होते हैं, नरम नरम बिस्तर और तकियों पर वो सर रख कर सो रहे होते हैं, तो उनके ऊपर ये महशर के मैदान में अजाब बगैर हिसाब किताब के जो है उनके ऊपर ये मुसल्लत कर दिया जाएगा 50,000 साल, जो कि इंसान ने दुनिया में जीने के भी नहीं गुजारे होंगे। यानी कि यहाँ तक अमीरुल मोमिन की एक रिवायत मिलती है कि मैं अफसोस करता हूँ उन लोगों पर जो जिंदगियों के लिए, ये दुनिया की कुछ दिनों की जिंदगी के लिए आखिरत बर्बाद करते हैं। यानी कि मैक्सिमम यहाँ जिंदगी लोगों की 80 ईयर्स 100 ईयर्स, बहुत बहुत इंसान जी लेता है, तो उसके लिए 50,000 साल तक का अजाब वो भुगतने के लिए अपने आप को आमादा कर लेते हैं। फिर दूसरा ग्रुप मिलता है कि जिनको बहुत ही छोटी 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 एंट्स की तरह मैशर के मैदान, एंट्स से भी छोटे पैमाने पे उनको जो उनके जिस्म इतने छोटे हो जाएंगे कि एंट्स से भी छोटे होंगे, उनको मैशर के मैदान में इस नफसा नफसी में बिखेर दिया जाएगा कि जहां लोग अपनी टोस पे खड़े हैं और ना कोई जमीन की तरफ किसी की तवज्जो ही नहीं होगी, और वो लोग जो हैं उनके जिस्म की हर चीज, उनका चेहरा, उनकी गर्दन, उनके हाथ, उनके पैर बिखर के टूटेंगे पैरों में आके सबों के, और फिर बनेंगे और फिर टूटेंगे और फिर बनेंगे और फिर टूटेंगे। इनके मुतालिक मिलता है कि ये वो लोग होंगे कि जो दुनिया में बहुत ज्यादा तकब्बुर करते होंगे, जो दुनिया में बहुत ज्यादा जो है तकब्बुर करते होंगे, जिनको फखर होगा अपनी चीजों पे। मैं कल भी कह गई तकब्बुर के मुतल्लिक कि तकब्बुर एक ऐसी चीज है कि जो इंसान को करने से पहले फिक्र करनी चाहिए कि जो कुछ उसको खुदावंद ताला ने दिया है, वो जो कुछ उसके पास है वो खुदावंद मुताल की देन है, तो किस चीज का वो तकब्बुर कर रहा है और वो किस तरह से उसकी शुरुआत हुई है। अगर वो सोच ले तो कभी तकब्बुर ना करे आजीजाने मन। और फिर तीसरा ग्रुप मिलता है कि जिसके बारे में कहा जाता है कि इन लोगों को भी जो है महशर के मैदान में लिटा दिया जाएगा। और सीसा जो है, जब सीसा के बारे में पूछा गया तो कहा गया कि इसकी तफसीर में कि कांच जो होता है उसको जब आप बिल्कुल गर्म करेंगे तो वो एक लिक्विड बन जाएगा, कांच लिक्विड बन जाएगा। शीशे की मिसाल इस तरह दी गई कि कांच को बहुत ज्यादा गर्म किया जाए तो एक ऐसा लिक्विड बन जाएगा और वो लिक्विड इन लोगों के कान में से डाला जाएगा और दूसरे कान से वो निकलेगा। तो ये पूरा इन लोगों का बॉडी का जो ये चेहरे का जो पोशन है वो खत्म हो जाएगा और बार बार बारहा बनेगा और बार बार ये गर्म गर्म खोलता हुआ आग कह लीजिए या शीशा कह लीजिए इन लोगों के कानों में डाला जाएगा। और ये आप गालिबन सब समझ चुके होंगे कि वो लोग होंगे जो म्यूजिक कसरत से दुनिया में सुनते थे, जो कि गुनाह कबीरा है, और इसी म्यूजिक में वो लोग लज्जत लेते थे। तो चौथे ग्रुप के बारे में कहा जाता है कि इनके सामने एक दस्तरखान लगाया जाएगा और इन्हें खिलाया जाएगा मुर्दार, वो मुर्दार गोश कि जिसमें से बहुत ज्यादा बदबू आ रही होगी और उसमें जो है वो कीड़े और सब किस्म की गलाजतें मौजूद होंगी और वो गोश्त इन्हें खिलाया जा रहा होगा, क्योंकि उन्होंने दुनिया में जो है वो आपको पता है कि गीबत की होगी और तौबा की बगैर वो इस दुनिया से चले गए होंगे। पांचवा ग्रुप जिसके बारे में मिलता है, ये ग्रुप कि इनको लाया जाएगा और मेशर के मैदान में इन्हें खड़ा किया जाएगा और इनको फायर्ड का यानी कि आग का, लोहे का गरम आग वाला लिबास, फायर्ड का लिबास इनके जिस्म पे फिट फाट तरीके से पहनाया जाएगा। और ये ग्रोह रिवायतों का जुमला है कि बेहिजाब औरतें हैं। अब यहाँ रिवायत कर हमारी एक मिसअंडरस्टैंडिंग ये है कि बेहिजाबी जो है उसकी सजा सिर्फ औरतों को दी जाएगी, तो यहाँ रिवायत में मिलता है कि ये औरत और मर्द दोनों होंगे। जब सवाल किया गया कि मर्द पे बेहिजाबी नहीं है तो कहा कि ये वो मर्द होंगे कि जो अपनी औरतों की बेहिजाबी पर खुश होंगे। मैंने आयतुल्ला मिश्किनी की किताब पढ़ी थी जिसमें उन्होंने लिखा था कि, मैं कल शायद बयान कर चुकी हूँ उसको, कि जो औरत घर से बेहिजाब निकलती है तो जब तक वो चल रही होती है तो उसके शोहर और उस पर जो है उसके शोहर पर उसकी हर एक कदम की लानत तमाम फरिश्ते जो है वो भेज रहे होते हैं। तो ये हस्बैंड और वाइफ का ग्रुप होगा जिसको ये आजाब में मुब्तला किया जाएगा। हम सीना 50,000 साल तक बार बार उनका जिस्म बनेगा और जल कर खत्म होगा और फिर बनेगा। और छठा ग्रोह मिलता है कि जिसके बारे में मिलता है कि इनको मैदान मेशर में लाया जाएगा, खड़ा किया जाएगा और फिर बहुत ही गर्म जो है वो जंजीर, ऐसी गर्म कि जो बिल्कुल रेड हो गई हो आग में तपकर, उनके पूरे जिस्म को उस जंजीर से लपेटा जाएगा सर से लेकर पांव तक। और वो जब जंजीर में उन को बांधा जाएगा तो रिवायत के जुमले हैं कि उनका जिस्म पूरी तरह से जल के खत्म हो जाएगा जंजीर में, जंजीर ही बाकी रह जाएगी और इस तरह से खोल कर वापिस बांधा जाएगा, खोल कर 50,000 साल तक अजीजाने मन। और ये वो लोग होंगे जो दुनिया में शराब नोशी करते होंगे, जिन्होंने दुनिया में شراب پی ہوگی اور توبہ نہیں کی ہوگی اور مر گئے ہوں گے. ساتواں گروہ ملتا ہے, ان پر بہت سخت عذاب. ساتویں گروہ کو لایا جائے گا اور ان کو میدان محشر میں کھڑا کیا جائے گا, اور ان کے سامنے ایک فرشتہ کھڑا ہوگا اور ان کی زبان کو ان کے منہ سے کھینچے گا, ان کی زبان کو ان کے منہ سے کھینچا جائے گا, اور ایک فرشتہ اس کی زبان کو اس کے بیک سے کھینچ رہا ہوگا. یعنی کہ دونوں طرف سے جو زبان اس کی کھینچی جائے گی تو وہ زبان دو ٹکڑے ہو جائے گی, اور وہ تکلیف کی شدت کیسی ہوگی جو فرشتہ عذاب اس کے منہ سے جو زبان کو کھینچے گا. اس ان کے متعلق ملتا ہے, یہ وہ لوگ ہیں جو دنیا میں منافق تھے, جو کہتے ہیں نا جن کے دو چہرے تھے, کہ جب کوئی آپ کے سامنے آئے تو آپ نے بلا لیا اس کو اور پیچھے سے آپ نے اس کی برائی کی. وہ دو چہرے والے لوگ جو ہوتے ہیں جس کو منافق کہتے ہیں. منافق کی خصلت ہے, اہل بیت کہتے ہیں ان سے دوستی مت رکھو کیونکہ یہ کبھی کسی کے نہیں ہوتے. منافق کبھی کسی کا نہیں ہوتا ہے. منافق کی ہمیشہ یہ عادت ہوتی ہے کہ دو لوگوں میں کسی طرح اختلاف ڈالا جائے. اور اب آٹھواں اور آخری گروہ جن کے بارے میں ملتا ہے کہ جو حرام غذا سے اپنے پیٹوں کو شکموں کو بھریں گے, ان کے بارے میں ملتا ہے کہ ان کے آنتڑے نکال کر آنکھ کی کینچیوں سے کاٹے جائیں گے. عزیزان من, تو یہ اب مجھے فکر کرنی ہے کہ ان گروہ میں میں کہاں آ رہی ہوں. ابھی میں ایک کتاب کا مطالعہ کر رہی تھی, اس میں بکھرے موتی کتاب دستغیب شیرازی کی, اس میں ایک واقعہ ملتا ہے کہ ایک انسان, بعض اوقات یہ ہوتا ہے کہ ایک چھوٹی سی چیز ہوتی ہے مگر وہ اتنا بڑا بن جاتا ہے کہ صرف یہ واقعہ کوٹ کر کے میں مسائل کی طرف آ جاؤں گی. تو ایک پرانا زمانہ تھا اور لوگ جو ہے وہ غلاموں کو خریدنے جاتے تھے. تو ایک شخص جو ہے وہ غلام خریدنے گیا. بکھرے موتی ولیوم 1 سے میں اس واقعے کو کوٹ کری, بہت بہترین اور ہم سب کی اصلاح کے لیے ایک بہترین واقعہ ہے. کہتے ہیں کہ غلام خریدنے جب گیا تو غلام کو جو بیچ رہا تھا اس نے کہا اس کی ایک عادت بہت خراب ہے کہ یہ یہاں کی وہاں بہت کرتا ہے, کیونکہ وہ آدمی اس بات پہ توجہ نہیں, کسی کا کوئی بات نہیں, بس تو بھی میں اس کو خرید لیتا ہوں. غلام کو خریدا. غلام نے آ کر گھر میں کام کرنا شروع کیا. کچھ عرصے بعد غلام نے, جب اس کا مالک گھر پہ نہیں تھا, تو مالکن سے کہا, یعنی کہ اس شخص کی زوجہ سے کہا کہ مالک اب آپ سے محبت نہیں کرتے, وہ آپ کو نہیں چاہتے ہیں, وہ اب بہت جلد کسی اور عورت سے شادی کر لیں گے. تو یہ عورت پریشان ہو گئی. غلام نے دیکھا یہ پریشان ہو گئی. غلام نے کہا تو بس آپ ایک کام کیجئے, آپ ہی کیجئے گا کہ جب آقا سو رہے ہوں تو ان کی داڑھی کے کچھ بال کاٹ کے مجھے دیجیے گا, اور میں اس پہ ایسا کچھ عمل کروا دوں گا کہ آقا آپ کے غلام دیں گے, آقا آپ سے محبت کرنے لگیں گے اور آپ کے پیچھے پاگل ہو جائیں گے, اور وہ کسی اور عورت سے شادی نہیں کریں گے. اس میں بہت سارے میسج ہیں, بعد میں ہم اس پہ چرچا کریں گے. اب یہ بیچاری کہنے لگی ٹھیک ہے, اب یہ کہیں باہر گئی تھی تو اس نے آقا سے کہا کہ بیگم صاحبہ جو ہیں, مالکن جو ہیں, وہ آپ کو نہیں چاہتی, آپ سے محبت نہیں کرتی, وہ کسی اور کو چاہتی. تو جو اس کا آقا تھا وہ غصے ہو گیا, یہ کیا بات کہی اس سے کہا تو نے, اس نے کہا نہیں آپ دیکھ لیجیے گا, آپ رات کو ایسے کیجیے گا جیسے آپ سو رہے ہیں پر آپ جاگتے رہیے گا, پھر دیکھیے گا یہ آپ کے ساتھ کیا کرتی ہیں. اب رات کو مالک نے یہ کیا, ایسے کیا جیسے وہ سو رہا ہے جبکہ وہ جاگ رہا تھا. अब ये औरत छुरा लेकर आई, थोड़े से बाल काटने के लिए। ये छुरा लेकर जब आई तो मालिक को यकीन हो गया कि ये मुझे मारने आई है, और इसने अपनी बीवी को पकड़कर काबू करके कत्ल कर दिया। जब इसने अपनी बीवी को कत्ल किया तो बीवी के खानदान वाले आए। बीवी के खानदान वालों जब इसकी बीवी की लाश देखी, इसने कत्ल किया है, तो इसको उन्होंने कत्ल कर दिया। और फिर यहाँ दस्तरे फिराज भी लिखते हैं बिखरे मोती में कि ये सिलसिला पुश्तों दर पुश्तों खून का चलता रहा। छोटी सी यहाँ की बात, इधर की उधर, इतने से फितने से इतने बड़े गुनाह का मुर्तकिब हो गया हुआ वो गुलाम। बाज़ औक़ात हमें पता नहीं होता कि हम इस ज़बान से क्या कुछ कर रहे हैं, मगर बड़े बड़े गुनाह हमारे नामाए आमाल में लिखे जा रहे होते हैं। अज़ीज़ाने मन, ये मेरी आखिरी मजलिस थी, और नफ्स के जहाद के ऊपर हमने चर्चा की, और इसका जो मैं स्मॉल एक रिज्यूम करूँ आपके सामने, उसको स्मॉलली एकदम छोटे पैमाने में शॉर्ट में मैं समझाने की कोशिश करूँ, तो मेरे इन 12 दिनों का एक ही मैसेज था, वो ये था कि मैं अपनी जिंदगी के बारे में फिक्र करूँ कि मैं क्या कर रही हूँ, आया मैं सही कर रही हूँ या मैं गलत कर रही हूँ। क्योंकि रिवायतों में मिलता है कि बड़े बड़े मुश्तहिद और उर्फा और उल्मा सब करते हैं। आप YouTube पे ढूंढेंगे अगर तो आपको बहुत से मुश्तहिद सादा से लिबास में घंटों से बैठे हुए मिलेंगे, क्योंकि रिवायतों में हजार साल की इबादतों से बेहतर इंसान फिक्र करे, मुहासबा करे अपना। मैं इमाम जाफर सादिक की हदीस पढ़ी थी, उसमें इमाम जाफर सादिक ने कहा कि ए इंसान, हमारे पास आने से पहले मुहासबा करो, महशर के मैदान में हमारी शिफात चाहते हो तो दुनिया में अपना मुहासबा करके फिक्र करके सोच के जितना हो सके दुरुस्त करके, क्योंकि एक 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 यूं कह लीजिए कि सिस्टम है कि आप महशर के मैदान पर अब आप जीरो लेके जाएंगे अपने पेपर पे, तो रसूल भी कहेंगे कि क्या करूं मैं, अगर तुम शिफात के लिए भी मेरी शिफात के मुतमन्नी भी हो तो कम से कम एक पॉइंट या दो पॉइंट तो कुछ तो लेकर आओ कागज में, कि वो अहले बैत कहते कि हम भी शिफात करें। मैंने रिवायत के जुमले सुने हैं, पढ़े हैं, इमाम हुसैन पढ़े हैं रिवायत के जुमले कि इमाम हुसैन ने जब जब अहले बैत ने रसूलुल्लाह ने जब रिवायत बयान की इमाम हुसैन की शहादत की, तो इमाम हुसैन ने सबसे पूछा था कि या बाबा आप मेरे शियों के लिए क्या करेंगे, तो अमीर मुमीन का तो मैं अपनी जिंदगी की आधी इबादत उन लोगों के नाम कर दूंगा। मी फातिमा तो ज़हरा, तो उन्होंने भी कहा अपनी जिंदगी की आधी इबादत उन्हें दे दूंगी। इमाम हसन से पूछा, उन्होंने भी ये कहा, तो आधी इबादत ये लोग देने के लिए तैयार है, मगर ये लोग खुदा के सामने पेपर लेके जाएंगे तो कुछ तो होगा हमारे चाहने वाले के पास, कोई तो कैपेबिलिटी हो, कुछ तो वो लेकर आए, तो ये मुहासिबे से होगा। अगर मैं सोचूंगी नहीं, अगर मैं जो इंसान ये सोचेगा, इमाम जाफर सादिक की हदीस आलम बरज़ख़ आयतुल दस्तगेब शिराज़ी की किताब जहाँ से ये रिवायत को कोट करें, जो इंसान ये सोचेगा, जहाँ इंसान ये सोचता है कि मैंने तो बहुत कुछ किया है, वहाँ इमाम कहते हैं वो जीरो हो जाता है, क्योंकि वहाँ से उसके बस वो ये सोच लेता है ना कि मैं बहुत कुछ कर चुका हूँ, तो फिर वो आगे जो है ना वो तौबा मांग पाएगा। आई एम दी परफेक्ट जब इंसान सोच लेता है तो वो अपने आप को कभी करेक्ट नहीं कर पाता। और इमाम कहते हैं हमारा चाहने वाला वो है कि जो आखिरी दम तक, जब तक मौत ना आए, जब तक कि उसको बशारत ना मिले जन्नत की, वो खौफ जहन्नुम के बीच में रहे कि कहीं मैं जहन्नुम में ना चला जाऊं, कहीं मुझे जहन्नुम में ना जला दिया जाए। تو بس دو جملے اور آپ کی زحمت تمام. 11 محرم کی روایتیں بہت سخت ہیں. امام محمد باقر سے جب کسی نے سوال کیا کہ یہ پڑھوں گی میں 11 محرم کی روایت سے ہم شروع کریں گے مسائل, مگر اس سے پہلے یہ روایت امام محمد باقر سے جب کسی نے سوال کیا کہ روایتوں میں پڑھا ہے کہ امام حسین کی شہادت کے بعد امام حسین کا زلجنہ جو تھا وہ امام حسین کے گرد گھوم گھوم کے طواف کر رہا تھا اور چلا رہا تھا, کچھ کہہ رہا تھا, وہ کیا کہہ رہا تھا؟ ایک مرتبہ امام محمد باقر رونے لگے اور کہنے لگے سوال کرنے والے تم نے بہت سخت سوال کیا, کیونکہ میں خود موجود تھا, میں نے خود میرے جد کی شہادت کو اپنی آنکھوں سے دیکھا ہے. امام محمد باقر کہتے ہیں, اور امام محمد باقر کہتے ہیں کہ جب شہادت کا وقت نزدیک تھا تو 10,000 کا لشکر ہمارے جد پہ ٹوٹا ہوا تھا, کوئی تیر مار رہا تھا, کوئی تلوار مار رہا تھا, کوئی پتھر مار رہا تھا. جب امام زین العابدین سے پوچھا گیا کہ آپ کے بابا اپنا دفاع کرتے ہوئے کئی لوگ ایسے تھے کہ جن کو وہ مار نہیں رہے تھے, وہ لوگ سامنے سے انہیں وار کر رہے تھے, کوئی تیر مار رہا تھا, کوئی تلوار مار رہا تھا, کوئی پتھر مار رہا تھا, مگر امام نہیں مار رہے تھے, تو امام زین العابدین نے کہا کیونکہ میرے بابا جب کسی کو پر وار کر رہے تھے تو ان کی نسلوں میں دیکھ رہے تھے کہ کوئی ایک شیعہ, جس کی نسل میں کوئی ایک شیعہ تھا اس کو مولا نہیں مار رہے تھے, حالانکہ وہ مولا کو مار رہے تھے, پھر مولا اس کو نہیں مار رہے تھے. تو یہاں زلجنہ کے بارے میں روایت ملتی ہے کہ یہ زلجنہ چیخ کر کیا کہہ رہا تھا, تو امام محمد باقر کہنے لگے یہ زلجنہ طواف کر رہا تھا ہمارے جد کی لاش کا, اور یہ کہہ رہا تھا کہ وائے ہو اس امت پر کہ جنہوں نے اپنے رسول کے نواسے کو قتل کر ڈالا. جب 11 محرم آئی ہے تو روایتوں کے جملے ملتے ہیں کہ جب سب کو رسن بستہ لے جایا جا رہا تھا تو جناب ام کلثوم نے کہا تھا کہ یا زین العابدین ان لوگوں سے کہنا کہ مقتل کی طرف سے قافلے کو نہ لے جائیں, کیونکہ تمام بیویاں جو ہیں وہ تڑپی ہوئی ہیں, جب وہ لاشوں کو دیکھیں گی تو برداشت نہیں کر پائیں گے. تو عمر سعد نے کہا تھا کہ میں مقتل کے رستے سے ہی لے کر جاؤں گا, اور جب مقتل کے رستے سے اس ملعون نے اونٹوں کو گزارا ہے تو بیویوں کا عالم یہ تھا کہ پسے پشت ہاتھ تھے, اور جناب زینب روایت کے جملے ملتے ہیں کہ بیوی نے اپنے آپ کو اونٹ سے گرا دیا. جب بیوی نے اپنے آپ کو اونٹ سے گرایا, جب سوال کیا کہ بیوی اونٹ سے کیوں گرایا, تو بیوی نے کہا کہ جب ہم مقتل سے گزر رہے تھے تو میں نے زین العابدین کو دیکھا, جب میں نے زین العابدین کو دیکھا تو مجھے لگا کہ زین العابدین کو موت آ جائے گی, ان کی روح کے جسم سے نکل جائے گی, وہ بابا کی لاش کو اس طرح دیکھ رہے تھے. تو بیوی نے کہا زین العابدین کا ذہن بٹانے کے لیے میں نے اپنے آپ کو اونٹ سے گرا دیا. اور پھر بیوی کہتی ہے, امام زین العابدین روایت کو کمپلیٹ کرتے ہیں اور کہتے ہیں کہ جب پھوپھی اماں نے اپنے آپ کو اونٹ سے گرایا تو ایک مرتبہ پھوپھی اماں کھڑی ہوئی اور پھوپھی اماں بابا کی لاش کا طواف کرنے لگی, تو میں نے کہا پھوپھی اماں یہ کیا کر رہی ہیں؟ تو پھوپھی اماں نے کہا یا زین العابدین ایک نگینے کے برابر بھی جگہ نہیں ہے جہاں میں حسین کو بوسا دوں, ایک نگینے کے برابر. روایت کے جملے ملتے ہیں امام زین العابدین 40 سال روئے. مولا سے بہت سوال کیا گیا, آپ نے بہت ساری روایتیں سنی کہ مولا نے کہا اشام اشام اشام. جب پوچھا گیا شام میں کیا ہوا تو مولا نے بہت تفصیلی مسائل پڑھے. ایک مرتبہ جب مولا کہتے ہیں ہم یزید کے دربار میں پہنچے تو میں وقت کا امام تھا اور مجھے زمین بول غلاموں کے ساتھ بٹھایا ہوا تھا. امام محمد باقر بولتے ہیں, کہتے ہیں, روایت کرتے ہیں کہ میں اپنے بابا کی یہ توہین کبھی نہیں بھول سکتا کہ میرے بابا وقت کے امام تھے, ان کو غلاموں کی طرح زمین پر بٹھایا ہوا تھا. پھر مولا کہتے ہیں امام زین العابدین کے 18 گلوں میں سب ریشم اسے بندھے ہوئے تھے, اور ایک مرتبہ جب یزید نے سکینہ کو دیکھا تو سکینہ سے اس کا نام پوچھا کہ بچی تیرا نام کیا ہے؟ سکینہ نے میری طرف دیکھا، میں نے اشارے سے کہا کہ جواب دو، سکینہ نے جواب دیا، لوگوں نے دیکھا کہ سکینہ کے لب ہل رہے ہیں، ایک مرتبہ آواز نہیں نکل رہی۔ ایک مرتبہ یزید نے پھر پوچھا ہے بچی تیرا نام کیا ہے؟ سبوں نے دیکھا سکینہ کے لب ہل رہے ہیں مگر آواز نہیں نکل رہی۔ جب تیسری بار یزید نے پوچھا تو ایک مرتبہ زین العابدین نے کہا کہ میں نے یزید سے کہا ہے، یزید تو دیکھ اس کے گلے میں ریشما اتنی سخت بندھی ہوئی ہے کہ اس کی آواز اس کے گلے سے باہر نہیں نکل رہی۔ ایک مرتبہ اشارہ کیا، رسی کھولی گئی، بی بی سکینہ نے اپنا نام بتایا، کہا تو حسین کی وہ دختر ہے کہ جس کو حسین بہت چاہتے۔ ایک مرتبہ اسمعلون نے کہا کہ تمہیں پیاس لگی ہے، بی بی سکینہ نے کہا تمہیں بھوک لگی ہے، بی بی سکینہ نے کہا۔ ایک مرتبہ اس نے اشارہ کیا، ایک تشت آیا، بی بی سکینہ سمجھی شاید، کیونکہ امام حسین کی عادت تھی کہ بی بی سکینہ کو رتب کھلایا کرتے تھے، کھجوریں کھلایا کرتے تھے۔ ایک مرتبہ بی بی سمجھی کہ اس دشت میں کھجور ہوں گے۔ جب رومال کو ہٹایا تو دیکھا کہ بابا کا کٹا ہوا سر پڑا ہوا ہے۔ ایک مرتبہ بی بی نے لینا چاہا تو یزید نے اشارہ کیا کہ تشت کو دور کر دو، اور بی بی سے کہا کہ اب تمہارے بابا کی محبت اور تمہارا امتحان لیں گے۔ ایک مرتبہ بی بی سکینہ نے رو کے کہا مجھے کیا کرنا ہوگا؟ اس ملون نے کہا اپنے بابا کو اپنے پاس بلاؤ۔ ایک مرتبہ روایت کے جملے، بی بی نے اپنا پھٹا ہوا دامن اٹھایا اور کہا بابا میرے پاس آ جائیے۔ اب سبوں نے دیکھا کہ تشت میں سر حسین بلند ہو کر سکینہ کے پاس آیا۔ امام زین العابدین کہتے ہیں کہ میں یہ منظر کبھی نہیں بھول سکتا۔ جب سر حسین آیا، سکینہ نے گال پہ گالوں کو رکھ کر ولاپ کرنا شروع کر دیا، بابا بابا شمر لئی نے میری بالیاں کھینچ لی۔
اللہ